अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रादेशिक को साप्ताहिक प्रस्तुति मानवाधिकार शिक्षा रेडियो कार्यक्रम को 53 अंकमा यहाँहरुलाई स्वागत छ। म रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 मिथिलाञ्चल एफएम 105 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईं यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगइन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कोरोना भाइरस कोभिड-19 विरुद्धको खोपका बारेमा केन्द्रित गरेका छौं। यस अंकमा नेपालमा हालसम्म कोरोना भाइरसको विरूद्धमा लगाइएका खोपहरूको प्रभावकारिता, खोपहरूको पर्याप्तता र उपलब्धता लगायतका विषयहरूमा प्रदेश 2 स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झासँग गरिएको विशेष कुराकानीलाई प्रस्तुत गर्नेछौ। अहिलेको समयमा कोरोनाबाट आफू बच्न र अरूलाई पनि बचाउन सबै नागरिकहरूले इमानदारीतापूर्वक स्वास्थ्य निर्देशनहरूको पालना गर्नु अति आवश्यक छ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अंकमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घरपालुवा जनावरको सम्पर्कमा पनि नजाने, भीडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
भाइरस विरुद्धका विभिन्न किसिमका खोपहरू विभिन्न देशहरूले उत्पादन र वितरण गर्ने गरेको पाइन्छ, तर आम नागरिकहरूमा खोप लगाउने वा नलगाउने भन्ने कुरामा नै अन्यल छ। त्यस्तै खोपको प्रभावकारितामाथि नै विभिन्न किसिमका भ्रमहरू सिर्जना भएको अवस्थामा आम नागरिकहरूलाई आजको कार्यक्रम मार्फत स्पष्ट पार्ने प्रयास गरेका छौं। नेपालको संविधान 2072 धारा 35 स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। उक्त हक अन्तर्गत उपधारा 3 प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनी उल्लेख भए तापनि कोरोना विरुद्धको खोप प्राप्तिमा भने यो उपधारा लागू भएको पाइँदैन। स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूको चिनजानमा रहेका मानिसहरू, जनप्रतिनिधिहरूसँग नजिक रहेका व्यक्तिहरू र धन सम्पत्ति र पावर बालाहरूका कारण अति जोखिममा रहेका राज्यका नागरिकहरू कोरोना विरुद्धको खोपबाट वञ्चित हुनु परेका गुनासाहरू आउने गरेका छन्। नेपालमा अझै पनि कोरोना भाइरस र यस विरुद्धको खोपका बारेमा जानकारी नै नभएका नागरिकहरू पनि छन्। अहिले त झन सर्वसाधारणहरूमा मास्क, सेनिटाइजरको प्रयोग र साबुन पानीले हात धुने प्रचलन पनि विस्तारै कम हुँदै गएको अवस्था छ। कतिपय स्थानमा कोरोना भाइरसको डेल्टा भेरिएन्टका बिरामीहरू पनि देखा परेका छन्। लकडाउन खुकुलो हुँदै गर्दा संक्रमण दर बढ्दो अवस्थामा छ। मानिसहरूको मनोबल बढेको र कोरोना भाइरसको त्रास घटेको अवस्थामा सबै नागरिकहरू खोपको पहुँचमा छैनन्। त्यसकारण आफ्नो र अरूको स्वास्थ्य सुरक्षाका लागि सचेत नागरिकहरू जिम्मेवार बनी जनचेतनाको स्तर बढाउन र कोरोना संक्रमण दर घटाउन योगदान पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।
भाइरसहरूको एक ठुलो परिवार हो जुन जनावर र मानिस दुवैमा पाइन्छ।
धेरै जसो मानिसहरूमा कोभिड-19 हल्का लक्षणहरू देखा पर्दछ, जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
कोभिड-19 कसरी फैलिन्छ?
कोभिड-19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। कोभिड-19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
कोभिड-19 संक्रमणबाट को बढी जोखिममा छ?
कोभिड-19 ले मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
कोभिड-19 को उपचार के हो?
हालसम्म कोभिड-19 को कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
अब सुन्नुहोस्, नेपालमा हालसम्म कोरोना भाइरसको विरुद्धमा लगाइएका खोपहरूको प्रभावकारिता, खोपहरूको उपलब्धता र पर्याप्तता लगायतका विषयमा प्रदेश 2 स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झासँग गरिएको कुराकानी।
नेपालमा चाहिँ कोरोना भाइरसका विरुद्धमा चाहिँ कुन कुन खोपहरू दिइने गरेको छ र कुन खोप चाहिँ बढी विश्वसनीय छ त्यो बताइदिनुहोस् न।
अब अहिले चाहिँ नि जो पहिला हामीले चाहिँ कोभिसिल्ड दियौ अनि त्यसपछि गएर अहिले चाहिँ जो भेरोसेल, त्यसपछि चाहिँ भेरोसेल आयो र भेरोसेल पछि अहिले चाहिँ जो अमेरिकाबाट प्राप्त भएको चाहिँ जोनसन एन्ड जोनसन कम्पनीको भ्याक्सिन पनि चाहिँ उपलब्ध भएको छ। हामीसँग 3 किसिमका चाहिँ भ्याक्सिनहरू चाहिँ उपलब्ध भएका छन्। अब त्यो आधारमा अहिलेसम्म अभाइलेबल यो 3 किसिमको औषधि छ, के अरे भ्याक्सिन छ हामीसँग र चाहिँ भ्याक्सिन अभाइलेबिलिटीको आधारमा, उपलब्धताको आधारमा हामीले भ्याक्सिन लगाउने नेपाल सरकारको निर्णय अनुसार हामीले त्यो भ्याक्सिन चाहिँ दिइरहेका छौँ र अहिले चाहिँ त्यो हाम्रो पछिल्लो समयमा करिब करिब चाहिँ जो हामीले 5% जनसङ्ख्यालाई अहिलेसम्म चाहिँ जो हामीले यो प्रदेशमा करिब 7% जनसङ्ख्यालाई चाहिँ हामीले दिइसकेका छौँ। अब यो भ्याक्सिन आउने क्रम चाहिँ जारी छ। अब यो जोनसन एन्ड जोनसनको भ्याक्सिन चाहिँ जो हामीसँग चाहिँ यो प्रदेशको लागि 63,500 भाइल उपलब्ध भएको छ र 50-54 वर्षको उमेर समूहमा 2,64,421 जनालाई लगाउने हाम्रो टार्गेट हो। एउटा भाइलमा 5 डोज हुन्छ, त्यो आधारमा 63,500 को भाइल आएको छ। 2,64,421 जनालाई लगाउने टार्गेट हो। अहिले जिल्लाहरूले चाहिँ त्यही अनुसार चाहिँ र यो नेपाल सरकारले प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला खोप समन्वय समिति छ र DCCMC पनि छ र त्यो समितिबाट चाहिँ निर्णय गरेर कहिले लगाउने, कहाँ लगाउने, कुन खोप केन्द्रबाट लगाउने भन्ने कुरा त्यो जिल्ला स्थित जो चाहिँ जो छ जिल्ला खोप समन्वय समिति त्यसको निर्णय अनुसार लगाउने भन्ने कुरो छ। यसरी चाहिँ नि जोनसन एन्ड जोनसन कम्पनीको जो चाहिँ नि आएको छ त्यो अहिले हामी लगाउँदैछौँ। विभिन्न जिल्लामा विभिन्न नीतिमा चाहिँ त्यो सञ्चालन भइरहेको छ र त्यस पश्चात फेरि हामीले चाहिँ भेरोसेल खोप चाहिँ लगाउँछौँ। त्यसको चाहिँ भेरोसेलको टार्गेट ग्रुप चाहिँ 55 वर्ष र 59 वर्षको बिचका चाहिँ मान्छेहरू छन्। त्यसको टार्गेट 373,718 जना रहेको छ र त्यो भ्याक्सिन पनि हामीलाई उपलब्ध भइसकेको छ। अब पहिला हामीले कोभिसिल्ड लगायौँ, त्यसपछि भेरोसेल लगायौँ, बिचमा फेरि अहिले हामी जोनसन एन्ड जोनसन लगाउँदैछौँ, फेरि हामी भेरोसेल लगाउँछौँ। जसरी चाहिँ उपलब्ध हुँदै जान्छ त्यही अनुसार हामी चाहिँ खोप लगाउँदै जान्छौँ र मेन कुरो चाहिँ सबै भ्याक्सिनको चाहिँ इफिकेसी लगभग उस्तै भएको कारणले गर्दाखेरि जो भ्याक्सिन उपलब्ध हुन्छ त्यो भ्याक्सिन छिटो लगाइहाल्नु नै श्रेयस्कर हुन्छ प्रोटेक्ट गर्नलाई चाहिँ कोभिड-19।
हजुर, यो नागरिकहरूमा चाहिँ यो खोप लगाउने कि नलगाउने भन्ने अन्यल पनि छ अनि यो यस्ता खालका अन्यलतालाई हटाइ चाहिँ नागरिकहरूको चाहिँ यो खोप लगाउने अधिकारलाई सुरक्षित गर्न र उनीहरूलाई विश्वस्त गराउन चाहिँ के योजना छ त्यसको बारेमा पनि बताइदिनुहोस्।
हामीले चाहिँ नि सम्पूर्ण जनसमुदायलाई भन्दै आएका छौँ यसको चाहिँ नि यो कोरोना चाहिँ नि भाइरल डिजिज हो, भाइरसबाट हुने रोग हो र भाइरसको संसारमा कुनै पनि दबाई चाहिँ छैन, भाइरसलाई मार्ने औषधि चाहिँ छैन। यसबाट चाहिँ नि बच्ने एउटै उपाय छ, यसको रोकथामका विधिहरूमा चाहिँ नि विशेषतः मूलतः ध्यान दिनुपर्छ र चाहिँ नि जस्तै चाहिँ नि जो यसबाट बच्नलाई एउटा त चाहिँ नि जो मास्क लगाउने, भिडभाड नगर्ने, 2 मिटरको दूरी कायम गर्ने, पटक पटक चाहिँ नि त्यो साबुन पानीले चाहिँ नि राम्रोसँग चाहिँ नि त्यो हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने अल्कोहल बेस्ड सेनिटाइजरहरू र चाहिँ नि त्यो सुधार सफाइमा डिसइन्फेक्सनमा चाहिँ नि ध्यान दिने भन्ने कुराहरू चाहिँ नि छ. सर्फेसहरू चाहिँ नि डिसइन्फेक्ट गर्ने क्लोरिन झोलहरू पाउँछ त्यसबाट. एउटा त यो विधि छ जन स्वास्थ्यका विधिहरू अप्नाएर हामी कोरोनाको चाहिँ उसबाट चाहिँ संक्रमणबाट बच्न सक्छौँ. अर्को के छ भन्दाखेरि भ्याक्सिनेसनको कुरा हो होइन. भ्याक्सिन लगाएर चाहिँ रोग कोरोना विरुद्धको भ्याक्सिन लगाएर खोप लगाएर अनि कोरोनाको रोगबाट बच्ने. कोरोना चाहिँ को भाइरस शरीरमा प्रवेश गर्नुभन्दा पहिले यदि हामीले भ्याक्सिन लगाइसकेका छौँ भने कोरोना विरुद्धको रोग प्रतिरोधात्मक क्षमता एन्टिबडीको चाहिँ विकास हुन्छ हाम्रो शरीरमा र पछि चाहिँ कोरोनाको संक्रमण भए पनि त्यो भाइरसलाई चाहिँ न्युट्रलाइज गरिदिन्छ, निष्क्रिय गरिदिन्छ. यदि खोप लगाएनौँ भने त्यो भाइरसलाई निष्क्रिय गर्ने न्युट्रलाइज गर्ने हामीसँग रोग प्रतिरोधात्मक क्षमता हुँदैन र त्यस्तोमा चाहिँ कोरोनाले चाहिँ हामीलाई हानि नोक्सानी पुर्याउन सक्छ होइन. त्यस कारणले गर्दाखेरि त्यो विरुद्धको खोप लगाउनु नै बुद्धिमानी हो. त्यसै कारणले संसारभरि नै अहिले खोप लगाउने र कोरोनाबाट बच्ने सँगसँगै जनस्वास्थ्यका विधिहरू अप्नाउने यही दुईटा तरिका हो कोरोनाबाट बच्ने. त्यस कारणले चाहिँ नि सरकारले हामीले सम्पूर्ण चाहिँ त्यो विभिन्न माध्यमहरूबाट विभिन्न मिडियाहरूबाट होइन बाट चाहिँ हामीले रिक्वेस्ट गरिरहेको कुरा त्यही हो कि चाहिँ उपलब्धताको आधारमा खोप लगाउँदै जानु. सबै खोप प्रायः चाहिँ यो यो कोरोनाबाट बचाउने नै हो. त्यस कारणले जो उपलब्ध हुन्छ छिटो छरिटो त्यो चाहिँ नि खोप लगाउने. यो राम्रो त्यो नराम्रो त्यस्तो चाहिँ छैन. 2-4% तल माथि होला प्रभावकारितामा जो उपलब्ध हुन्छ त्यो चाहिँ छिटो लगाउनु नै चाहिँ कोरोनाबाट बच्ने एउटा चाहिँ ठुलो बुद्धिमा.
हजुर, यो प्रदेशमा चाहिँ जति पनि खोप उपलब्ध छ त्यो चाहिँ जोखिममा रहेका नागरिकहरूका लागि पर्याप्त छ भन्न मिल्छ?
त्यो मैले भनिसकेँ. हाम्रो हाम्रो टार्गेट के हो भन्दाखेरि वैज्ञानिक कुरा चाहिँ के बुझ्नु पर्यो तथ्यपरक कुरा कि चाहिँ कुनै पनि रोगलाई चाहिँ निवारण गर्नको लागि एलिमिनेट गर्नको लागि अथवा चाहिँ त्यसलाई नियन्त्रण गर्नको लागि जनस्वास्थ्य समस्याको रूपमा रहन नदिनको लागि चाहिँ जो जति जनसङ्ख्या छ त्यसको 70% भन्दा माथि भनौँ न चाहिँ जो करिब करिब 3/4 जनसङ्ख्याले 70-75% जनसङ्ख्याले यदि खोप लगाइसकेको छ भने त्यो रोगलाई समुदायमा नियन्त्रण गर्न सकिन्छ भन्ने साइन्सको निचोड हो होइन. धेरै धेरै चाहिँ त्यो रिसर्चहरूबाट आएको कुरा चाहिँ त्यही हो. त्यस कारणले गर्दाखेरि हाम्रो टोटल पपुलेसनको 3/4 पपुलेसन त्यो भनेको 70-75% पपुलेसनलाई हामीले खोप लगाउनु पर्छ कोरोनालाई नियन्त्रणमा ल्याउनु छ भने होइन. त्यस कारणले भ्याक्सिन जसरी जसरी अब हामी भ्याक्सिनको लागि अरू देशमाथि डिपेन्डेन्ट छौँ. हाम्रो देशमा त भन्दैन अरूबाट ल्याउनु पर्ने हाम्रो होइन. त्यस कारणले गर्दाखेरि या त किनेर ल्याउँछौँ या चाहिँ अथवा सहयोग जो प्राप्त हुन्छ त्यसबाट ल्याउँछौँ. जसरी पनि सरकारको प्रयास हो बढीभन्दा बढी जनसङ्ख्यालाई छिटो छरिटो उपलब्ध गराउने र अहिले चाहिँ भ्याक्सिन चाहिँ त्यो क्रमशः चाहिँ हामीलाई उपलब्ध हुँदै गएको छ. यो चाहिँ खुसीको कुरा हो, यो चाहिँ राम्रो कुरा हो, शुभ अवसर हो. त्यस कारणले चाहिँ जो सरकारले उपलब्ध गराएको खोप त्यो प्रोटोकल अनुसार गाइडलाइन अनुसार जसरी भनेको छ अब हामीले माथिल्लो उमेर समूहबाट सुरु गरेका छौँ. किन भन्दाखेरि हामीले देखिसक्यौँ पहिलो वेब दोस्रो वेब दुइटैमा के भन्दाखेरि माथिल्लो उमेर समूहका सिनियर सिटिजनहरूलाई वृद्ध वृद्धाहरूलाई ज्येष्ठ नागरिकहरूलाई चाहिँ यो रोगले बढी प्रभाव पार्यो. रोग र मृत्यु दर बढी गरायो. किन भन्दाखेरि ती ग्रुपहरूमा चाहिँ जति जति उमेर बढ्दै जान्छ रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ र त्यस्तोमा रोग र मृत्यु दर चाहिँ बढी गराएको कोरोनाले त्यो हामीसँग तथ्याङ्क नै छ. त्यस कारणले चाहिँ सरकारको प्रयास, विज्ञानको प्रयास, विश्व स्वास्थ्य संगठनको प्रयास के रह्यो भने माथिल्लो उमेर समूहलाई प्रोटेक्ट गर्नु पर्यो. ज्येष्ठ नागरिकहरूलाई पहिला प्रोटेक्ट गर्नु पर्यो र चाहिँ जो फ्रन्ट लाइनमा रहने जो स्वास्थ्य कर्मीहरू छन् उहाँहरूलाई चाहिँ प्रोटेक्ट गर्नु पर्यो. र त्यही अनुसार हामीले चाहिँ फ्रन्ट लाइनरहरूलाई वृद्ध वृद्धहरूबाट चाहिँ पहिला चाहिँ सुरु गऱ्यौँ र त्यसपछि अब चाहिँ तल्लो उमेर समूहमा चाहिँ जो हामीले 65 माथिलाई गऱ्यौँ त्यसपछि चाहिँ त्यो अब अहिले चाहिँ यो भ्यारोसिल चाहिँ त्यो हामीले 55 र चाहिँ 60 वर्षकोलाई दिँदैछौँ. त्योभन्दा मुनि चाहिँ 50-54 जोनसन एन्ड जोनसन लगाउँदैछौँ. यसरी चाहिँ जसरी चाहिँ उपलब्ध हुँदै जान्छ भ्याक्सिन त्यसरी चाहिँ हामी माथिल्लो उमेर समूहबाट होइन तल्लोको उमेर समूहमा चाहिँ गर्दै गएर 18 वर्षभन्दा माथिको सम्पूर्णलाई चाहिँ कभर गर्ने चाहिँ हाम्रो प्रयास हो, सरकारको प्रयास हो. अनि
सर अन्तिम प्रश्न, यो खोप केन्द्र चाहिँ कम भएका कारण खोप लगाउने स्थानमा चाहिँ बढी भिडभाड हुने गरेका समाचारहरू आउँछन् अनि जसबाट चाहिँ कोरोनाको जोखिम खोप केन्द्रमा पनि रहेको समस्या छ, यसलाई चाहिँ कसरी समाधान गर्न सकिएला?
एकदमै सही कुरा चाहिँ एकदमै जेन्युइन बहुत महत्वपूर्ण कुरा राख्नुभयो यहाँले। हामी एकातर्फ चाहिँ कोरोनालाई चाहिँ नियन्त्रण गर्न खोज्दैछौँ, अर्कोतिर के अरे फेरि चाहिँ जो हामीले भिडभाड नगर्ने भनेर भन्छौँ, सोसियल डिस्टेन्सिङ मेन्टेन गर्नु पर्यो भनेर भन्छौँ, मास्क लगाउनु पर्यो भनेर भन्छौँ, र हामी आफैले सञ्चालन गर्ने कार्यक्रममा यदि यी क्राइटेरियाहरू पुरा गर्न सकेनौँ भने त एकातिर हामी कन्ट्रोलको कुरा गर्छौँ, अर्को कुरो चाहिँ कोरोना फैलाउने काम पनि हुन्छ। त्यस कारणले मेरो चाहिँ नि अनुरोध सम्पूर्ण स्वास्थ्य कर्मीहरूसँग, भलन्टियरहरूसँग र सम्पूर्ण चाहिँ त्यो नागरिक समाजसँग चाहिँ मेरो आग्रह के हो भन्दाखेरि चाहिँ डिस्टेन्स मेन्टेन गरेर, भिडभाड नगरेर, लाइनमा लगाएर, डिस्टेन्स मेन्टेन गरेर हामीले वान बाई वान चाहिँ, र त्यसैको लागि आइएमयु एप छ होइन, पहिलेदेखि रजिस्ट्रेसन गरेर राख्ने भन्ने चाहिँ सिस्टम छ होइन, र त्यसै अनुसार चाहिँ जो क्रमबद्ध तरिकाले एक सिस्टममा गएर चाहिँ दिनु पर्यो, ताकि चाहिँ सबैले खोप पनि सहज तरिकाले पाउन्, भिडभाड चाहिँ नहोस्, सखार बखार चाहिँ नहोस्, आखिर हामीले अल्टिमेटली 18 वर्षभन्दा माथिको सम्पूर्ण जनसङ्ख्यालाई लगाउनै छ भ्याक्सिन उपलब्धताको आधारमा। त्यस कारणले गर्दाखेरि भिडभाड नगरिकन नगराइकन सबैले चाहिँ सहज तरिकाले सर्वसुलभ किसिमले गाइडलाइन अनुसार सबैले चाहिँ पाओस् भन्ने कुरा हो, र यो कुरामा चाहिँ खास गरेर चाहिँ स्थानीय तहमा स्वास्थ्य निर्देशक साथीहरू, जिल्ला स्वास्थ्य कार्यालयका चाहिँ जो सम्पूर्ण साथीहरूलाई, भलन्टियरहरूलाई सम्पूर्णलाई म आग्रह गर्न चाहन्छु कि जनस्वास्थ्यका विधिहरू अपनाएर भिडभाड नगरिकन सहज सलसुलभ तरिकाबाट चाहिँ सबैको पहुँच हुने गरी प्रोटोकललाई फलो गर्दै त्यो चाहिँ सुरक्षित गर्नु पर्यो, जनसङ्ख्यालाई भ्याक्सिन लगाउनु पर्यो, र यो काममा चाहिँ एकअर्कालाई सहयोग गर्न समेत म चाहिँ आग्रह गर्न चाहन्छु।
हस् त, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना: मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश 2 कार्यालय, तिरारियामा स्थान, जनकपुर धाम। हामीलाई jankpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुन्छ। कार्यक्रमबाट प्राविधिक मित्र रमेश जीलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिंकु मिश्र गायत्रीलाई विदा दिनुहोस्। नमस्कार।